नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सिन्डिकेट कायम गर्न यातायात व्यवसायी र यातायात मन्त्री महासचिवबीच मिले मतो। सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेल्ने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा हाजिर हुन पत्र।
रामेछापमा झट्टेश्वर माविका प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाएको आरोप। डडेलधुरामा गृह कार्य नगरेको भन्दै शिक्षकले कुट्दा एक विद्यार्थी घाइते।
चितवनको सुर्तनीमा पालेका कुखुरामा बर्ड फ्लू देखियो। संक्रमित सबै कुखुरा नष्ट गरिएकाले अब खतरा नरहेको भनाई।
जम्मू कश्मीरको सीमा क्षेत्रमा भारत र पाकिस्तानी सैनिक बीच गोली हानाहान। अहिलेसम्म 9 जनाको ज्यान गयो।
र कर्णाली प्रिमियर लिग क्रिकेटमा रूपन्देही धनगढ़ी र टिकापुर विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संसार।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको VIP करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू।
अनुभवी, ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोक सेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
VIP करियर, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-4426-149, 98-61-84-79-28।
VIP को साथमा सफलता तपाईको हातमा।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका कर्मचारीलाई मन्त्रालयमा झिकाउनु भएको छ। सिन्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायीसँगको मिलेमतोमा मन्त्री महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालयमा तान्नु भएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयमा हाजिर हुन पठाएको पत्र आज प्राप्त भएको भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो। नयाँ कम्पनीलाई रूट इजाजत दिन, यातायात सम्बन्धी नयाँ नीति नियम बनाउन र सिन्डिकेट तोड्न विभागमा रहेर भट्टराईले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। भट्टराईको आलोचना गर्दै आएका सिन्डिकेट पक्षधर यातायात व्यवसायीले उहाँको सरुवा गराउन दबाव दिँदै आएका थिए। यातायात व्यवसायीसँगकै मिलेमतोमा मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तानेको स्रोतको दावी छ। मन्त्री महासेठले राम्रो सहयोग नगरेका कारण भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादलको सहयोगमा सिन्डिकेट तोड्ने अभियान शुरू गर्नुभएको थियो। भट्टराईको पहलमा यातायात क्षेत्रको सिन्डिकेटलाई जरैदेखि उखेल्ने कामको शुरूआत भए पनि सिन्डिकेट अझै पूर्ण रूपमा अन्त्य भएको छैन। भट्टराईलाई यातायात व्यवस्था विभागबाट हटाउने हो भने सिन्डिकेटलाई कायम राख्न सकिने यातायात व्यवसायीको ठहर छ। त्यसैले उनीहरूले भट्टराईलाई हटाउन खोजिरहेका थिए।
रामेछापमा एक प्रधानाध्यापकले आफ्ना विद्यार्थीलाई उनीहरूकै पिसाब खुवाएका छन्। लिखु तामाकोशी गाउँपालिकाको झट्टेश्वर माविका प्रधानाध्यापक केवल तिमलसेनाले कक्षा 7 अध्ययनरत बुद्ध तामाङ, लाग्पा तामाङ र गणेश बुढाथोकीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएका हुन्। प्रधानाध्यापकले गत मंगलबार विद्यार्थीलाई पिसाब खुवाएको भए पनि पीड़ित विद्यार्थीले इलाका प्रहरी कार्यालय दोबीमा आज मात्र उजुरी दिएपछि घटना सार्वजनिक भएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले बताउनुभयो। लाग्पा र बुद्धले मिनरल वाटरको बोतलमा रहेको पानीमा पिसाब र थुक हालेर गणेशलाई खुवाएको थाहा पाएपछि प्रधानाध्यापकले 3 विद्यार्थीलाई पिसाब खुवाएका हुन्। प्रधानाध्यापक तिमलसेनाले कक्षा 9 अध्ययनरत एक विद्यार्थीलाई पनि साथीहरूसँग झैझगडा गरेको भन्दै निर्घात कुटपिट गरेका थिए। प्रधानाध्यापक तिमलसेनाले भने विद्यार्थीलाई सामान्य रूपमा गाली गरेर सम्झाउने प्रयास गरेको बताएका छन्। ती 3 विद्यार्थीले आफ्नै साथीलाई पिसाब खुवाउने लगायतका गतिविधि गरेको प्रधानाध्यापकको दावी छ। 9 कक्षाका 1 विद्यार्थीले भने गाजा खाएर विद्यालय आउने र साथीहरूसँग झैझगडा गर्ने गरेको कारण कपालमा समातेर सामान्य नसियत मात्र दिएको उनले बताए।
यसैबीच डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर दुईमा रहेको भागेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत एकजना विद्यार्थीले गृह कार्य नगरेको भन्दै शिक्षकले कुटेका छन्। शिक्षकको कुटाईबाट ती विद्यार्थी घाइते भएका छन्। गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा छमा अध्ययनरत राम कामीलाई निर्घात कुटपिट गरेको परिवारको दावी छ। गोगनका 12 वर्षीय राम कामीलाई गृह कार्य नगरेको भन्दै शिक्षक अवस्थीले स्केलले हानेर टाउकोमा चोट लागेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताउनुभयो। टाउकोबाट धेरै रगत बगेर घाइते भएका विद्यार्थीको जोगबुढा अस्पताल डडेलधुरामा उपचार भइरहेको छ।
चितवनमा बर्ड फ्लू देखा परेको छ। खैरहनी नगरपालिका 9 सुर्तनीका किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्ड फ्लू अर्थात एभियन इन्फ्लुएन्जा H5N1 देखिएको हो। राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर दयाराम चापागाईले केही दिन अघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकोमा वैशाख 31 गते बर्ड फ्लू प्रमाणित भएको बताउनुभयो। बर्ड फ्लू देखिएको फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मारिएको डाक्टर चापागाईले बताउनुभयो।
अहिले H5N1 प्रमाणित भएर आएको छ र त्यसमा H5N1 प्रमाणित भइसकेपछि त्यसलाई चाहिँ अब नष्ट गर्नुपर्ने अनुसार नेपाल सरकारको दैवी प्रकोप ऐन अनुसार चाहिँ अहिले क्षतिपूर्ति सहितको नष्ट गर्ने काम चाहिँ अहिले सञ्चालन भएको छ र यहाँ जम्मा एउटा फार्ममा 1500 र अर्को फार्ममा 1000 कुखुरा लेस कुखुरा त्यहाँ थिए। अहिले कुखुराहरू करिब करिब अब सकिएको अवस्था छ र अहिले चाहिँ यो टोलीले यहाँ रहेका चाहिँ अब फार्ममा सफाई गर्ने र अनि घरमा रहेका हाँसहरू र लोकल कुखुराहरूलाई चाहिँ नष्ट गर्ने काम गर्छ। यो ठूलो एरिया नभएर अब सानो एरियामा अहिले हाम्रो चाहिँ अपरेसन काम सुरु भएको छ।
बर्ड फ्लू पुष्टि भएपछि खैरहनी 9 सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ। यो क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसार पसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षित रूपमा नष्ट गरिएको छ।
प्रतिनिधि सभाको आजको बैठकले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक 2075 सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रस्तुत गरेको सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक 2075 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। त्यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले नजरबन्दमा रहेका व्यक्ति र तिनका नजिकका नातेदारलाई त्यसबारे जानकारी दिनुपर्ने भन्ने प्रावधान अत्यन्तै राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो। कहिलेकाहीँ सम्बन्धित निकायबाट गैर कानूनी आदेश पनि हुन सक्ने बारे भने विधेयक मौन रहेको भन्दै त्यसबारे पनि स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभयो। विधेयकमा स्थानीय अधिकारीले जारी गरेको आदेश बदनियतका साथ जारी गरेको पाइए त्यस्तो अधिकारीलाई विभागीय कार्यवाही भई सजाय हुने भन्ने उल्लेख गरिए पनि कहिलेकाहीँ आदेश नै गैर कानूनी हुन सक्ने भएकाले त्यस किसिमको आदेशले पुर्याउने क्षति र क्षतिपूर्तिका बारेमा पनि ऐनमा ठोस व्यवस्था गर्नुपर्ने माग सांसद पोखरेलले गर्नुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार हुकुमी शासन सञ्चालन गर्ने दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ। नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई हुकुमी पाराले आदेश दिएको भन्दै आपत्ति जनाउनु भएको हो। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले काठमाडौँ उपत्यकाको सड़क व्यवस्थापनको काम तत्काल गर्न पनि सरकारसँग जोड़दार माग गर्नुभयो। सांसद अधिकारीले मेलम्ची खानेपानीको नाममा काठमाडौँ उपत्यकाको सड़क अस्तव्यस्त बनाइएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। सांसद कविता बोगटीले तत्काल स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। उहाँले सबै स्थानीय तहमा बैंक सेवा सञ्चालन गर्न पनि सरकारसँग माग गर्नुभयो। सांसद रामप्रीत पासवानले भने प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सीमा अतिक्रमणका विषयमा कुरा नउठाएको भन्दै आपत्ति जनाउनुभयो। सांसद कोमल ओलीले सरकारलाई राष्ट्रिय गौरवको आयोजना छिटो सक्ने गरी बजेटको उचित व्यवस्था गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 7 गते बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले 15 गते मनाइने गणतन्त्र दिवसलाई सरकारी दिवस जस्तो नभई नागरिकको उत्सव जस्तो बनाउन निर्देशन दिनुभएको छ। गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा दिवस मनाउने विषयमा छलफल गर्न भएको कार्यक्रममा गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताउनुभयो। उहाँले यो दिवस गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। लामो संघर्षपछि गणतन्त्र ल्याएको बताउँदै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै ठूलो हुने प्रणालीलाई विस्थापन गर्दै प्रतिस्पर्धाबाट स्थापित हुने प्रणालीको रूपमा गणतन्त्र आएको बताउनुभयो। उहाँले दैनिक कामकाजलाई बाधा नहोस् भनेर यो वर्ष गणतन्त्र दिवसको सार्वजनिक विदा कटौती गरिएको पनि स्पष्ट पार्नुभयो। विदा बसेर मात्र गणतन्त्र दिवस मनाउन नसकिने उहाँको भनाइ छ। टुनिखेलमा जेठ 15 गते मनाइने गणतन्त्र दिवसको शैली पनि परिमार्जन गर्नुपर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
तन्नै पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सित्तैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सिन्डिकेट कायम गर्ने यातायात व्यवसाय र यातायात मन्त्री महासेठ बीच मिलेमतो, सिन्डिकेट हटाउन खोज्ने कर्मचारी मन्त्रालयमा तानिए, रामेछापमा झट्टेश्वर माविका प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाएको आरोप, चितवनको सुर्तनीमा पालेका कुखुरामा बर्ड फ्लू देखियो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, लामो छलफल र रस्साकस्सीपछि एमाले र माओवादी बीच अन्तत एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ। झण्डै 9 महिनासम्मको छलफल र थुप्रै पटकका बैठकले अन्तत माओवादी र एमाले बीच पार्टी एकता भएको हो। यद्यपि अझै पार्टीको मुख्य सिद्धान्त के हुने भन्ने विषयमा टुंगो लगाउन भने बाँकी नै छ। नेपालमा कम्युनिष्ट पार्टीहरू मिल्ने भन्दा पनि फुट्ने धेरै भनेर आलोचना भइरहन्छ। यस्तो बेला एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई टिकाई राख्न कत्तिको चुनौती छन् भनेर साथी विष्णु विश्वकर्माले नेकपाका महासचिव विष्णु पौडेललाई सोध्नु भएको छ।
मिल्छन् फुट्छन् भन्ने प्रश्न पनि अब यो असान्दर्भिक भइसक्यो। फुट्छन् मिल्छन् भन्ने प्रश्न, अब यो हामी मिल्छौं फुट्दैनौं पहिलो कुरा। दोस्रो कुरो के छ भनेदेखि, लामो रस्साकसी भन्नुभयो, न लामो भयो न रस्साकसी भयो। लामो पनि होइन, रस्साकसी पनि होइन, बरु छिटो र द्रुत गतिमा हामीले एकता प्रक्रिया सम्पन्न गरेका हौं। हामीले यावत प्रश्नहरूमा, सैद्धान्तिक प्रश्न, कार्यक्रमिक प्रश्न, नीतिगत प्रश्न, संगठनात्मक प्रश्न लगायत समग्र प्रश्नमा सहमतिका साथ निर्णय गरेका छौं, भनेपछि रस्साकसी भन्ने नै रहेन।
अब चुनौती के देख्नुहुन्छ यसलाई टिकाइरहन त चुनौती छ नि?
यो चाहिँ चुनौती छैन, चुनौती छैन, यसलाई म चुनौतीका रूपमा म बुझ्न पनि चाहन्न, चुनौती हुँदा पनि होइन। हामीले पार्टी एकता सफलताका साथ सम्पन्न गरेका छौं। एकताको बाँकी कार्यभार केन्द्रीय तहमा त हामीले एकीकरण सम्पन्न गर्यौं, अब स्थानीय पार्टी कमिटीहरू, जनसंगठन, जनवर्गीय संगठनहरूको एकताको काम बाँकी छ, त्यो काम पनि हामीले शीघ्र सम्पन्न गर्छौं र पार्टीको वैधानिक व्यवस्था अनुरूप पार्टीका घोषित उद्देश्यतर्फ पार्टी र पार्टी निकटका समग्र संगठनहरूलाई प्रभावकारी ढंगले परिचालित गर्छौं। यो काम सम्पादन गर्नका लागि हामीलाई केही समय लाग्ला, केही महिना लाग्ला, त्यो काम हामीले प्रभावकारी रूपमा पूरा गर्छौं र अगाडि बढ्छौं। त्यसकारणले यहाँ कुनै त्यस्तो तपाईँले सोध्नुपर्ने, मैले जवाब दिनुपर्ने तहको कुनै चुनौती छैन।
यो अब मुख्यत बहस अहिले सैद्धान्तिक विषयमा, जो 2 वर्षका लागि तपाईँले छोड्नु भएको छ, पार्टीको मुख्य सैद्धान्तिक विषय के हुने भन्ने विषयमा, अब यसमा के हुन्छ, कहिलेदेखि तपाईँले बहस थाल्नुहुन्छ?
यो चाहिँ के छ भने, कम्युनिष्ट पार्टी विचारको स्वतन्त्रताको सुनिश्चितता भएको पार्टी हो। हामीले स्वस्थ ढंगले पार्टीलाई सही राजनीतिक सैद्धान्तिक कार्यक्रमिक निष्कर्षमा पुर्याउने उद्देश्यका साथमा गरिने कुनै पनि छलफललाई हामी स्वागत गर्छौं। हाम्रो यो खालको प्रचलन परम्परा र अभ्यास रहिरहेको छ। जहाँसम्म हामीले चाहिँ यो के छ भन्दाखेरि महाधिवेशन बहस थाल्ने कुरा छ, छलफल आवश्यकता परेका विषयहरूमा छलफल हुन्छ, कामका क्रममा आवश्यकता महसुस भयो कुनै विषयहरू त्यसरी सामनेमा उपस्थित भयो भनेदेखि त्यस्ता विषयहरूमा हामी छलफल गरेर अगाडि बढ्न सक्छौ। छलफलका लागि हाम्रो हामी कहाँ सहज वातावरण छ।
तपाईँ यति भन्दा तपाईँ चारै नेतालाई मिलाएर लान सक्ने नेताका रूपमा चिन्नुहुन्छ, अहिले प्रचण्डज्यू थपिनु भएको छ, अब यसलाई टुटफुट नदिन र एकदमै सहजीकरण ढंगले अगाडि बढ्न पक्कै चुनौती छन्।
मैले हाम्रो एकता प्रक्रियामा त्यस्तो कुनै चुनौती देखिरहेको छैन। अब यसलाई टिकाइराख्नका लागि भन्दै हुनुहुन्छ, कुनै टिकाइराख्नका लागि कुनै विशेष केही गर्नुपर्ने भने यो पार्टी एकता टिकाउनका लागि मात्रै होइन, यो त पार्टी एकता त भइसक्यो, अब हामी सुदृढ एकताका साथ हामी अगाडि बढ्छौं र हाम्रा जुन उद्देश्यहरू छन् अभिभाराहरू छन् जिम्मेवारीहरू छन् ती जिम्मेवारी अभिभारा उद्देश्य पूरा गर्नका लागि एउटा सुदृढ एकताका साथ अगाडि बढ्छौं। अब यहाँ यो चाहिँ कसरी टिकाउने भनेर सोच्ने त्यो चाहिँ त्यो कालखण्ड त्यो चरण हामीले पार गरिसक्यौं। अब एकता टिकाउने चिन्ता होइन, अब यो एकताको जगमा उभिएर हाम्रा अभिभाराहरू हाम्रा कर्तव्यहरू हाम्रा जिम्मेवारीहरू हाम्रा उद्देश्यहरू पूरा गर्नतर्फ हामी अगाडि बढ्ने हो।
प्रचण्डलाई अलिकति प्रवृत्ति र बोली व्यवहार तत्कालै फेरिहाल्ने नेताको रूपमा चिनिन्छ, अब यसलाई कसरी तपाईँहरू व्यवस्थापन गर्नुहुन्छ?
म चाहिँ यो टिप्पणीका प्रति म बडो हार्दिकतापूर्वक के भन्न चाहन्छु भनेदेखि कमरेड प्रचण्ड हाम्रो पार्टीका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्यन्तै गतिशील नेता हो। कतिपय मानिसहरू गतिलाई ठिक ढंगले देख्न नसक्दा झुक्किन्छन्, कतिपय मानिसहरू डोरीलाई सर्प ठानेर झुक्किन्छन् नि, केही मानिस कतिपय मानिसहरूले गतिलाई ठिक ढंगले बुझ्न नसक्दा झुक्किने कुरा अलग कुरा हो, तर म कमरेड प्रचण्डलाई अस्थिर नेताका रूपमा बुझ्दिन। उहाँ गतिशील नेता हो, सृजनशील नेता हो, डायनामिक लिडर हो उहाँ। उहाँका प्रति जुन त्यो त्यस कोणबाट टिप्पणी हुन्छ त्यो टिप्पणीमा सच्चाइ छैन भने मेरो दृढ विश्वास छ।
उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल। अब फेरि खबरकै सिलसिला, कर्णाली प्रदेश सरकारले जेठ एघार गते प्रदेश सभाको बैठक बोलाउन सिफारिश गरेको छ। प्रदेशको मन्त्री परिषद बैठकले आज प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष प्रदेशसभा बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। प्रदेश प्रमुखले दोस्रो अधिवेशनको आह्वान गरेपछि बजेट अधिवेशन शुरू हुनेछ। कर्णाली प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
मनसून शुरू भएसँगै नारायणगढ़ मुगलिन सड़क खण्डमा बायो इन्जिनियरिङको कामलाई तीव्रता दिइएको छ। सड़क विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायो इन्जिनियरिङ गरिएको हो। नारायणगढ़ मुगलिन सड़क आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार यसअघि 110 ठाउँमा बायो इन्जिनियरिङको काम भइसकेको थियो, यस वर्ष थप 38 ठाउँमा बायो इन्जिनियरिङको काम गरिँदैछ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ नेभी संघले नेपाल आयल निगमको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धि गरेर नागरिकलाई मारमा पारेको भन्दै नेभी संघले आज 1 घण्टा बबरमहल स्थित निगम कार्यालयमा नाराबाजी र घेराउ गरेको हो। नेभी संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौं दिनसम्म 241 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलकराम पाण्डेका अनुसार आज मात्रै 65 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा 34 नेपाली र 31 विदेशी रहेका छन्। वैशाख 30 गते 8 जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगिएपछि यस वर्षको पहिलो आरोहण शुरू भएको थियो। यस वर्षको वसन्त ऋतुमा 4 नेपाली सहित 38 आरोही दलका 364 आरोही शिखर सुम्ने अभियानमा छन्।
जनकपुर उपमहानगरपालिकाले सूचना उपलब्ध नगराएपछि एकजना वडा अध्यक्षले आफ्नै कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराएका छन्। जनकपुर उपमहानगरपालिका 4 का वडा अध्यक्ष सुदर्शन सिंहले सूचनाको हक प्रयोग गर्दै आज उपमहानगरपालिका कार्यालयमा निवेदन दर्ता गराउनु भएको हो। नगरसभाबाट विनियोजित कुन शीर्षकमा कति बजेट कहाँ छुट्याइएको हो भन्ने विषयमा पटक पटक मौखिक रूपमा जानकारी माग्दा समेत उपलब्ध नगराएपछि वडा अध्यक्ष सिंहले कार्यालयमा सूचना माग्दै निवेदन दर्ता गराएको बताउनुभयो। गएको फागुन 22 गते जनकपुर उपमहानगरपालिकाको परिषदले आर्थिक वर्ष 2075-76 बजेट विनियोजन गरेको थियो।
भूकम्पले क्षति पुर्याएका ओखलढुङ्गाका आधा दर्जन स्वास्थ्य संस्था अझै टेन्टबाट सञ्चालन भइरहेका छन्। 2072 वैशाख 12 गतेको भूकम्पबाट भत्किएका स्वास्थ्य संस्थाको पुननिर्माण नहुँदा प्रसूति गृह समेत सञ्चालन गर्ने स्वास्थ्य संस्था टेन्टबाटै सञ्चालन गर्न बाध्य छन्। पूर्वाधार अभावमा स्वास्थ्य संस्था टेन्टबाट नै कष्टप्रद तरिकाले सेवा प्रवाह गरिरहेका हुन्।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ,
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के गर्नु? प्रमाण पत्र छैन।
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पनि सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चारसम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बीए एमए र पीएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। चट्याङबाट हुने जोखिम न्यूनीकरण गर्न खोटाङको नुनथला र खिल्कुका 35 घरमा अर्थिङ गरिएको छ। हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 13, नुनथलाको महुरे र दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 14, भुइपा खिल्कुका 35 घरमा अर्थिङ गरिएको हो। हरेक वर्ष पर्ने चट्याङले ज्यान लिने गरेकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहसंघको सहकार्यमा प्रत्येक घरमा अर्थिङ गरिएको जालपा माध्यमिक विद्यालय नुनथलाका शिक्षक हेमविक्रम राईले बताउनुभयो।
ओखलढुङ्गामा कार्यरत राहतका शिक्षकले आन्दोलन थालेका छन्। सरकारले शिक्षण पेसामा दरबन्दीका शिक्षक सरह योगदान गरेका राहत शिक्षकलाई सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्। माग सम्बोधन नभए कड़ा आन्दोलनमा उत्रिने तयारी गरिरहेको राहत शिक्षक जिल्ला समिति ओखलढुङ्गाका अध्यक्ष तोयनाथ काफ्ले बताउनुभयो।
आफ्नै बाबुको हत्या गरी फरार रहेका एकजना 10 वर्षपछि पक्राउ परेका छन्। अर्घखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर 4 का 28 वर्षीय कृष्ण भनिने दामोदर गिरी पक्राउ परेका हुन्। गिरीले 2065 साल माघ 8 गते राति आफ्नै बुबा गोपाल गिरीलाई कुटपिट गरी हत्या गरेका थिए। गिरीलाई भारतबाट घर आउँदै गर्दा पक्राउ गरिएको हो।
यस्तै कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर 6 का ओडा कार्यालयका सहायक सचिव बडरी यादवलाई हातपात गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 40 वर्षका राहत हुसेन मुसलमान, उनका छोरा सर्वर आलम मुसलमान र रूपन्देही लुम्बिनी नगरपालिका 5 का 35 वर्षीय इनमुल्ला मुसलमान छन्। वडा कार्यालयमा नागरिकताको सिफारिश बनाउने विषयमा दुवै पक्षबीच विवाद हुँदा उनीहरूले सहायक सचिव बडरीमाथि हातपात गरेका थिए।
मेरो पनि भन्नु छ।
सञ्जीव गोले तामाङ फेसबुकमा लेख्नुहुन्छ, दुई ठूला कम्युनिष्ट दल एमाले र माओवादी केन्द्रको एकताले राजनैतिक दललाई फुटेर होइन जुटेर जानुपर्छ भन्ने ऐतिहासिक सकारात्मक सन्देश दिएको छ। यो एकता देश र नागरिकको विकास अनि हकितको बलियो पुल बन्न सकोस् भविष्यमा। अनि युद्धकालका शहीद, घाइते र बेपत्ता परिवारका साथै अयोग्य भनेर समायोजन नगरिएका सबै लडाकुहरूका लागि पनि केही राम्रो प्याकेज ल्याएर उनीहरूको पनि उचित तरिकाले सम्मान गरियोस्।
सिन्डिकेट हटाउने यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्री रघुवीर महासेठले विभागबाट हटाएर मन्त्रालयमा झिकाएको भन्ने समाचार उज्यालो अनलाइनमा पढेर ईश्वर शाही ठकुरी लेख्नुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीले रघुवीर महासेठलाई मन्त्रीबाट हटाएर जनार्दन शर्मा वा योगेश भट्टराईलाई ल्याउनु पर्यो। महानिर्देशकलाई हटाउनु भनेको सिन्डिकेट फिर्ता गर्नु हो। महासेठले काम गर्दैनन् भन्ने पुष्टि भइसक्यो।
यसै विषयमा एएसके बास्कोटाको टिप्पणी छ, तराईबाट प्रतिनिधित्व गर्ने नेताहरूले राम्रो काम गर्नुको सट्टा भ्रष्टहरूसँगको मिलेमतोमा पैसा कमाउने काम भन्दा अरू केही गर्न सक्दैनन् अनि भन्छन् तराईमा विकास भएन लाज हुनुपर्ने हो उनीहरूलाई।
अनि डडेलधुरामा गृह कार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेको समाचार उज्यालो अनलाइनमा पढेर कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, विद्यार्थीलाई डर धम्की र सजाय नदी प्रोत्साहन गर्दै हाँस्दै खेल्दै सिक्ने वातावरण मिलाउनु शिक्षकको दायित्व होइन र अझै पनि सरकारी विद्यालयहरूमा विद्यार्थीको टाउको फुटाउने जस्ता चेतनाहीन शिक्षकहरू छन् भन्दा लाज लागेर आउँछ। के सबैको ध्यान जान आवश्यक छैन र
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब एउटा विदेशको खबर। भारत र पाकिस्तानको सीमाना जम्मू कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भइरहेको छ। अहिलेसम्म दुवैतर्फका गरेर 9 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। भारतले पाकिस्तानतर्फबाट बिना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा 4 जना सर्वसाधारण र 1 जना सुरक्षाकर्मी मारिएको दावी गरेको छ। पाकिस्तानले पनि भारतीय पक्षबाटै शुरूमा फायरिङ भएको र 4 जना जवान मारिएको दावी गरेको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जम्मू कश्मीर भ्रमणमा जान लागेका कारण पाकिस्तानले 3 दिन यता लगातार सीमा क्षेत्रमा गोलाबारी गरिरहेको थियो। सन् 2003 भारत पाकिस्तान बीच संघर्ष विरामको सम्झौता भए पनि त्यसको लगातार उल्लंघन हुँदै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रिमियर लीग केपीएल क्रिकेटमा आज रूपन्देही, धनगढ़ी र टीकापुर विजयी भएका छन्। आजको पहिलो खेलमा रूपन्देही 11 भेरी गंगा स्पोर्ट्स क्लबलाई 8 विकेटले हराएको छ। यस्तै आजको दोस्रो खेलमा धनगढ़ी क्रिकेट एकाडेमीले रोयल राइजिङ क्लबलाई 49 रनले हराएको छ। आजै भएको तेस्रो खेलमा टीकापुर क्रिकेट क्लबले महाकाली क्रिकेट क्लबलाई 2 विकेटले हरायो।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले दिल्ली डेयर डेभिल्स र चेन्नई सुपर किङ्स बीच खेल भइरहेको छ। चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको दिल्लीले ताजा स्थितिमा 2.5 ओभरको खेल सकिँदा बिना क्षति 17 रन बनाएको छ। दिल्लीका श्रेयस अय्यर 2 र पृथ्वी शॉ 12 रन बनाएर खेलिरहेका छन्। दिल्लीबाट सन्दीप लामिछाने पनि आज टीममा परेका छन्। अहिले दिल्लीले ब्याटिङ गरिरहेका कारण सन्दीपको बलिङ हेर्न भने केही समय कुर्नुपर्ने भएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सिन्डिकेट कायम गर्ने यातायात व्यवसायी र यातायात मन्त्री महासेठ बीच मिलेमतो। सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेल्ने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा हाजिर हुन पत्र।
रामेछापमा झट्टेश्वर माविका प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाएको आरोप। डडेलधुरामा गृह कार्य नगरेको भन्दै शिक्षकले कुट्दा 1 विद्यार्थी घाइते।
चितवनको सुर्तनीमा पालेका कुखुरामा बर्ड फ्लू देखियो। संक्रमित सबै कुखुरा नष्ट गरिएकाले अब खतरा नरहेको भनाई।
जम्मू कश्मीरको सीमा क्षेत्रमा भारत र पाकिस्तानी सैनिक बीच गोली हाना अहिलेसम्म 9 जनाको ज्यान गयो।
र कर्णाली प्रिमियर लीग क्रिकेटमा रूपन्देही, धनगढ़ी र टीकापुर विजयी। आईपीएल क्रिकेटमा चेन्नई विरूद्ध दिल्ली ब्याटिङ गर्दै दिल्लीबाट सन्दीप पनि खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।